بسم اللہ الرحمن الرحیم، درود ہو محمد اور آل محمد پر، سلام عرض کرتی ہوں اپنے عزیز ناظرین کی خدمت میں، اور بہت بہت صبح بخیر۔
میں بھی سلام عرض کرتا ہوں آپ کی خدمت میں بھی، اپنے پیارے ناظرین کی خدمت میں
جی، اور صبح بخیر بھی کہتے ہیں، ایک تازہ دم سا اور ایک دم فریش سا صبح بخیر ناظرین کو کہتے ہیں، کیونکہ اس پروگرام کے ساتھ میں نے سنا ہے بہت سے ناظرین اپنی صبح کا آغاز کرتے ہیں۔
بالکل صحیح کہا آپ نے، اور ایسا ہی ہے، اور ان شاء اللہ آج کا دن بھی آپ کا خوشیوں سے بھرا ہوا، انرجی سے بھرا ہوا گزرے گا ان شاء
اللہ۔ اور ہم اس پروگرام کو اور صبح کو اور مزید جو خوبصورت کرنے کے لیے ہم کہاں جا رہے ہیں،
جا رہے ہیں ہم لوگ جو ہے پیغمبر محمد صلی اللہ علیہ وآلہ وسلم کا ایک خوبصورت سا فرمان، ایک خوبصورت سی حدیث ملاحظہ فرمائیں گے، اور اس کے بعد
جو ہے پروگرام کو آگے چلائیں گے۔ ہمارے ساتھ جی ناظرین دوبارہ خوش آمدید کہتے ہیں، اور امید کرتے ہیں کہ اس فرمان کے، پیغمبر صلی اللہ علیہ وسلم کے اس فرمان کی برکت سے ہمارا آج کا دن اور بھی خوبصورت اور اچھا گزرے۔
میرے ساتھ ہوں گے ڈاکٹر ظہیر عباس، اور وہ بھی آپ کا دن جو ہے اور بہتر بنائیں گے، کیونکہ وہ موضوع لے کے آئے ہیں گنجے پن کے بارے میں، کہ کیسے گنجے پن سے چھٹکارا حاصل کیا جائے،
بڑا اہم موضوع خرم۔ اور میرے ساتھ موجود ہوں گی سیدہ ارم نقوی صاحبہ، اور مائی مذہبی امور کی ماہر ہے، اور ہم بھی اپنے جو ہفتے کا موضوع ہے روشن مستقبل، انشاءاللہ اس پر نظر ڈالیں گے۔
چلو آج تو آج کا پروگرام تو پھر وہ جو کیا کہتے ہیں واہ واہ ہو جائے گا، آج تو جو ہے بہت سی چیزیں آگے ہمارے پروگرام، اور آخری میں جو ہے ہم لوگ کہاں بھی جائیں گے،
ابھی جائیں گے سیف صاحبہ کے پاس، تاکہ وہ کچھ اپنی تندرست اور مزیدار باتیں جو ہے وہ ہم کو بتا سکے۔ جی
ان شاء اللہ، تو چلتے ہیں سیف صاحبہ کی گفتگو سنتے ہیں، اور پھر پروگرام صبح زندگی کو آگے چلائیں گے۔
ناظرین ہمارا سلام قبول کریں، آج ہم آپ سے گرما کے بارے میں گفتگو کریں گے۔ یہ پھل بیماروں کے لیے بہت مناسب غذا ہے، کیونکہ کسی بیماری کے ظاہر ہونے سے پہلے ہی اسے ختم کر دیتا ہے۔ گرما پیاس کو مٹانے اور ورم کو دور کرنے میں بھی مؤثر ہے۔ اس میں شکر تقریباً نہیں ہوتی، اس لیے ذیابیطس کے مریض اسے بے فکر ہو کر کھا سکتے ہیں۔ گرما اور خربوزہ دونوں بھوک بڑھاتے ہیں، دونوں میں پروٹین، چربی، کیلشیم، آئرن اور وٹامن اے، بی اور سی پائے جاتے ہیں۔ یہ جلد کو شادابی عطا کرتے ہیں۔ گرما یرقان کی بھی بہترین دوا ہے، گردے کے لیے بہت مفید ہے، اور گردے نیز مسانے کی پتھری کو توڑ دیتا ہے، جلد اور بالوں کی خشکی کو ختم کرتا ہے، اور بالوں کو قوت دیتا ہے، چہرے کی جھریوں کو دور کرتا ہے، اور جلدی آنے والے بڑھاپے کو روکتا ہے۔ گرما کے بیج کو ابال کر اس کی بھاپ لینے سے ورم، اور خاص طور پر آنکھوں کا ورم دور ہو جاتا ہے، اور نزلے اور زکام میں بھی یہ بہت مفید ہے۔ اگر اس کے بیج دھلے ہوئے نہ ہوں اور تمام ریشوں وغیرہ کے ساتھ خشک کیے گئے ہوں تو ان کی افادیت اور بڑھ جاتی ہے۔ یہ بیج ہلکا سا بھوننے پر کھل جاتے ہیں، اور گودا آسانی سے نکل آتا ہے۔ گرما کو کھانے کے بعد انسان اپنے اندر خوشی کا احساس کرتا ہے، اس کو اکسیر جوانی کہتے ہیں، اور اس کے کھانے سے عمر طولانی ہوتی ہے۔
جی ناظرین دوبارہ آپ کو خوش آمدید کہتے ہیں آپ کے اپنے پروگرام صبح زندگی میں۔ آپ نے گرما کے بارے میں جو باتیں سنی، مزیدار تو ہے ہی، مفید بھی ہے، تو کھائیے اور تندرست رہیے۔ فوراً وقت کو ضائع کیے بغیر چلتے خورم کے پاس، لیکن خورم کے پاس جانے سے پہلے میں آپ کو بتاتی چلوں کہ ہمارا ہفتے کا موضوع جو چل رہا ہے روشن مستقبل، آپ کی کیا رائے اس بارے میں ہمیں ضرور بتائے گا، فیس بک پر ہم آن لائن ہیں۔ جی فوراً چلتے خورم کے پاس، تاکہ وہ ہمارے عزیز مہمان کے ساتھ گفتگو کو جاری رکھ سکے۔ جی خورم۔
شکریہ رباب، بالکل جی، روشن مستقبل اور امید، امید کا دامن نہیں چھوڑنا چاہیے، روشن مستقبل جو ہے امید کے بغیر جو ہے کبھی بھی حاصل نہیں ہو سکتا۔ اور ایک جو بہت اہم چیز وہ یہ ہے کہ جو لوگ مایوس ہو جاتے ہیں وہ کہتے ہیں کفر کرتے ہیں، کیونکہ مایوسی جو ہے وہ ایک گناہ ہے، اور جب تک اللہ تعالیٰ کی ذات ہے، اور جیسا کہ اللہ تعالیٰ کی ذات ہمیشہ ہے، تو مایوسی کا تو سوال ہی بہرحال پیدا نہیں ہوتا۔ اور بالکل اسی بات کو آگے بڑھائیں گے ہم انشاءاللہ، اور جو لوگ جن کے سر پہ بال جو ہیں وہ گر رہے ہیں اور بال کم ہو گئے ہیں वो भी मायूस ना हो। और यहाँ पर हमने डॉक्टर ज़हीर अब्बास को भी दावत दी है कि वो इस मौजू पे जो है गुफ्तगू कर सकें। सलाम अर्ज़ करता हूँ डॉक्टर साहब।
जी वालेकुम सलाम।
कैसे हैं डॉक्टर साहब?
जी आप कैसे हैं? थैंक यू,
अल्लाह का शुक्र। डॉक्टर साहब, गंजापन जो है बड़ी अहम और बड़ी मुश्किल जो है हालात हो जाते हैं कुछ लोगों के, और जो है परेशानी का भी बाइस बनता है, क्या वजूहत हैं इसकी?
जी वजूहत तो बहुत सारी वजूहत अच्छा। हैं इसमें, लेकिन यह है कि जिस तरह के इसको हम टर्मिनोलॉजी के पॉइंट ऑफ व्यू से अगर देखें तो इसको कहते हैं एंड्रोजेनेटिक एलोपीशिया।
एंड्रोजेनेटिक एलोपीशिया, ठीक है।
और एंड्रोजेनेटिक एलोपीशिया जब हम कहते हैं तो इसमें दो चीज़ें जो हैं उसका होना जो है वो ज़रूरी है,
ठीक है।
एक ये है कि उसमें जेनेटिक्स का रोल है, यानी आपकी जो
जीन्स
जो हैं जो आपके पेरेंट्स से मिले हैं, या हो सकता है अब आबाव अजदाद से, यानी इवन ये भी पॉसिबल है कि आपके अंकल के अंदर हो, चाहे आपकी चाची के अंदर हो, किसी के अंदर भी जो है ये जीन्स हों, तो ये आपके अंदर जो है वो, यानी आपकी फैमिली में,
ठीक है,
फूफी हो गई, खाला हो गई, कोई भी जो है सेकंड जनरेशन में इवन जो है वो पॉसिबल है,
ठीक है।
लेकिन आमतौर पर जो बहुत ज़्यादा जिसका रोल है वो पेरेंट्स का है,
वालदैन जो है
जी, अगर उनके अंदर जो है वो गंजापन है तो इसका ये चांस है कि आपके अंदर भी इसकी पॉसिबिलिटी बहुत ज़्यादा है। लेकिन ये ज़रूरी नहीं है कि जिसके पेरेंट्स जो हैं वो अगर गंजे हैं तो इसका ये मतलब नहीं है कि उसके बच्चे भी हतमन जो हैं वो गंजे ही होंगे।
अच्छा डॉक्टर साहब, यहीं पर ये एक चीज़ बताएं, ये बड़ा जो है ये कहा जाता है कि क्योंकि तुम्हारे जो है वालदैन में से एक जो है उनके बाल गिरते थे तो तुम भी जो है तुम्हारे बाल गिरेंगे, इसमें हकीकत नहीं है, ज़रूरी नहीं है।
जी बिल्कुल ज़रूरी नहीं है।
हो सकता है कि मतलब शायद दादा के ऐसा हो तो बच्चे में हो,
बिल्कुल
हो सकता है, या उसके नवों में हो,
बिल्कुल, ये जो है सारी पॉसिबिलिटीज़ हैं। और ऐसा भी है कि ऐसा भी आपने देखा होगा कि एक ही फैमिली के अंदर हो सकता है कि अगर चार भाई हैं तो उनमें से एक या दो जो हैं उसमें इन्वॉल्व हैं, बाकी जो है वो बिल्कुल उनके बाल नॉर्मल हैं और उनको किसी किस्म का कोई मसला नहीं है। तो ये इवन आप ये भी कह सकते हैं कि अगर दोनों इवन जो है अगर माँ और बाप दोनों के अंदर ये मसला हो तो उस सूरत में चांस जो है एंड्रोजेनेटिक एलोपीशिया या गंजेपन का जो चांस है वो ज़्यादा हो जाता है। लेकिन ये इसका मतलब नहीं है कि सब बच्चों के अंदर ये पॉसिबिलिटी हो,
ठीक है, तो परेशान नहीं होना,
बिल्कुल
चांस की बात है, जिसके जो है वो जो ज्यादा दुआ करेगा कि गंजा ना हो तो वो तो नहीं होगा, पर सही, ठीक डॉक्टर साहब। और डॉक्टर साहब क्या
इसके अलावा जो अहम चीज है जिसका रोल है वो हार्मोन्स हैं, जो कि हमारे बदन के अंदर हमेशा जो है वो रिलीज हो रहे होते हैं,
और हार्मोन्स बिल्कुल,
और हार्मोन खास तौर पे जो मर्दाना हार्मोन्स जिनको हम कहते हैं उनका इसमें रोल है, और खास तौर पे इसमें टेस्टोस्टेरोन एक हार्मोन होता है जिसको जो कि DHT एक और हार्मोन है जिसके कन्वर्शन से ये पेश आता है,
ठीक है।
और ये DHT हार्मोन जो है इसका जो रोल है ख़ास तौर पे कुछ हिस्सों के हमारे सर के ऊपर वो बहुत ज़्यादा है, जिसकी वजह से कुछ हिस्सों के ऊपर जो है वो बाल गिरते हैं,
ठीक है।
यानी ऐसा नहीं होता कि पूरे आपके सर के बाल जो है वो गिर जाएँ, कुछ हिस्सों के ऊपर इसका असर जो है और भी ज़्यादा होता है, और यही वजह है कि ऐसा ऐसा बाल जो हैं वो पहले तो उनका साइज़ कम होना शुरू हो जाता है, उनका डायमीटर कम होना शुरू हो जाता है, यानी एक टर्मिनल हेयर जो है, एक टर्मिनल हेयर हम उस वक्त कहते हैं जब एक बाल जो है वो अच्छा खासा उसकी लेंथ है, अच्छी खासी उसकी, बिल्कुल अच्छी खासी उसकी
मोटापा
बिल्कुल, लेकिन जैसे ही वो इसके ऊपर वो हार्मोन का असर शुरू होता है, या जेनेटिकली कोई ऐसा शख्स जिसके पास इस तरह का बैकग्राउंड हो इरसी तौर पे, जेनेटिकल तौर पे, उस सूरत में ऐसा ऐसा बाल जो है वो उसका साइज़ भी कम होना शुरू हो जाता है, उसकी जो मोटापा है वो भी कम होना शुरू हो जाता है, और उसके अंदर जो एक स्ट्रेंथ होती है वो भी कम होना शुरू हो जाती है। यही वजह है कि यही टर्मिनल हेयर जो पहले से आपके पास था वो अब ऐसा ऐसा वेलस हेयर के अंदर चेंज हो रहा है, और वेलस हेयर आमतौर पर तकरीबन उसकी शबात हम इस तरह दे सकते हैं, बच्चे जब पैदा होते हैं तो उस वक्त उनके सर के ऊपर जो बाल होते हैं वो बहुत ही, आपने देखा होगा, नाजुक और इब्तदाई स्टेजेस में ही कुछ हफ्तों के अंदर ही जो है वो आमतौर पे गिर जाते हैं और नए बाल जो हैं वो उगते हैं। वही बाल जो हैं वो आहिस्ता आहिस्ता इस गंजेपन के अंदर जो है वो पेश आना शुरू हो जाते हैं, और यही वजह है कि इसके अंदर जो है ना सिर्फ आहिस्ता आहिस्ता वो वेलस हेयर में चेंज होते हैं, बल्कि आहिस्ता आहिस्ता जो है उनकी जो उनका जो फाल है वो भी शुरू हो जाता है, बाल जो है वो गिरना शुरू हो जाते हैं, और यही वजह है कि सर के कुछ ख़ास हिस्सों के ऊपर जो है ज़्यादा बाल गिरना शुरू हो जाते हैं, और यही वजह है कि वो ख़ास शक्ल में आपको गंजापन जो है वो नज़र आता है।
बहुत शुक्रिया डॉक्टर साहब, बिल्कुल जो है वजूहात के बारे में जो है आपने इशारा कर दिया, बाल गिरने की क्या वजूहात हैं, एक जो है वो इरसी तौर पर है, और दूसरा जो है आपने बारे ये बताया कि जो है जो मर्दाना हार्मोन है उनकी वजह से। गुफ्तगू हम जारी रखेंगे। नाज़रीन, डॉक्टर ज़हीर अब्बास हमारे साथ स्टूडियो में मौजूद हैं, और गंजेपन के बारे में हमारी उनके साथ गुफ्तगू चल रही है, वजूहात के बारे में हमें बता रहे थे। वक्त हुआ है रुबाब के पास जाने का और देखते हैं रुबाब ने आज जो है क्या प्रोग्राम तैयार किया है। जी कहाँ जा, लेके जा रही हैं आप?
शुक्रिया खुर्रम, लेकिन कहीं जाने से पहले एम खान लगारी साहब ने हमें कमेंट किया हमारे हफ्ते के मौजू के बारे में। उन्होंने लिखा है, सलाम खुर्रम और रुबाब, उम्मीद नाम है रोशन मुस्तकबिल की सोच का और सोच से फिक्स से अपने मुस्तकबिल का तयन किया जाता है। बहुत शुक्रिया एम खान लगारी साहब। जी नाजरीन, यहाँ जो वक्त हुआ है हमारे कुकिंग के सेगमेंट का, चलते हैं देखते कुकिंग का सेगमेंट, देखते आज हम क्या बनाना सीख रहे हैं।
अस्सलाम वालेकुम नाज़रीन, मैं अली बरयानी और सुबह ज़िंदगी की तरफ से आप सबको खुश आमदीद कहता हूँ। ईमेल्स के लिए बहुत बहुत शुक्रिया, आपके ईमेल्स हमें मिल गए हैं और हम ये कोशिश कर रहे हैं कि आप जो ईमेल्स में जो खाने आप हमें ऑर्डर करते हैं वो हम आपको सिखाएं। तो जैसे कि ईमेल्स में कुछ दिन में मैं पढ़ रहा था तो आप ये कह रहे थे कि सुबह के लिए नाश्ते के लिए कुछ आप शौकीन हैं सीखने के लिए, तो आज मैं आपको जो है नाश्ते के लिए और सफ़र के लिए भी दोपहर भी खाने के बाद भी आप खा सकते हैं, जिसका नाम है क्रेप या पैनकेक भी बोलते हैं। पैनकेक बहरहाल थोड़ा सा डिफरेंट है, मैं आज आपको एक डिफरेंट तरीका का क्रेप सिखाऊंगा। तो इसके जो इंग्रेडिएंट्स हैं वो सबसे पहले हमें अंडों की ज़रूरत है, दो अंडे, शक्कर, शक्कर की मिठास के लिए चाहिए, आटा, सफ़ेद आटा आप यूज़ कर सकते हैं, तो ये शक्कर जो है वो है इस पे जायका है, और तेल, ये मामूली सा तेल हमें चाहिए, ना जैतून का तेल चाहिए, और आप मक्खन भी यूज़ कर सकती हैं, घी भी यूज़ कर सकते हैं, दूध एक ग्लास, और डिज़ाइन के लिए आप, मैं ट्रफल यूज़ कर रहा हूँ, चॉकलेट्स, और ये जो चॉकलेट है इसको मैंने उबाल कर पानी किया है। तो आप बनाते हैं, तो सबसे पहले मैं क्या करूँगा, इसमें जो है एक अंडा, दो अंडे, ये हो गए एक, ये दो, चलो जी ये हमारे दो अंडे हो गए, इसको मैं मिक्स करूँगा, ठीक से आप मिक्स करें इसको, ठीक है, हाँ ये हो गया। अब इसमें जो है थोड़ा सा आटा, आटा इतना होना चाहिए कि ये थोड़ा सा मोटा बन जाए, ज़्यादा ना होना चाहिए कि ये सख्त हो जाए, सख्त नहीं होना चाहिए, थोड़ा सा पेस्ट की तरह बनना चाहिए। देखिए इसमें और ज़रूरत है, और ये खाना जो है क्रेप, ये आप कभी भी, ये उनके लिए बहुत अच्छा है जो सुबह जो है देर से उठते हैं, नाश्ता यानी एक नया नाश्ता खाना चाह रहे हैं, उनके लिए बहुत अच्छी और मुफीद चीज़ भी है इसमें। तो इसमें दूध थोड़ा सा डालेंगे, आधा कप, ये देखें ये पूरा एक ग्लास है, मैं इसका आधा कप डालूंगा इसमें, चलो जी बस अब ये पतला हो गया है, इसमें फिर से मैं आटा डालूंगा, तो देखें इसको जो है ज़्यादा, जब हम आटा बनाते हैं रोटी के लिए उतना मोटा नहीं होना चाहिए और इतना पतला भी नहीं होना चाहिए कि आप जो हैं इसको दूध की तरह पतला नहीं होना चाहिए। तो एक और डाल रहा हूँ, तो ये आप किसी चीज़ के साथ भी खा सकते हैं, अक्सर लोग जो है इसको जैम के साथ लेते हैं या हनी के साथ, शहद के साथ, तो ये आप घर में कभी भी बना सकते हैं, जब कोई मेहमान आए हुए हैं तो दोपहर के खाने के बाद भी बना सकते हैं। इंडिया पाकिस्तान में चलो खाने के बाद अक्सर सेवइयां की कस्टर्ड वगैरह लेते हैं, एक बार ट्राई कीजिएगा तो खाना आप डिफरेंट, ये देखें ये ठीक बन गया है, ना उतना पतला है और ना ही उतना मोटा है, तो ये ठीक है। अब शक्कर है इस पर जायका, मैं क्योंकि मीठी चीज़ लेता हूँ तो मैं इसमें आधा चम्मच जो है शक्कर डालूँ, सिर्फ आधा, तो इसमें कुछ लोग हनी भी डाल सकते हैं, शहद डाल सकते हैं मिठास के लिए, और कुछ लोग हैं शक्कर पसंद नहीं करते, और जिन लोगों को डायबिटीज़ है वो अपना स्पेशल जो शुगर है वो यूज़ कर सकते हैं। इसको इतना मिक्स करें कि इसमें कुछ वो आटे के दाने ना हो इसके अंदर, तो इसमें आटे के दाने नहीं होने चाहिए, तो इसको मैं निकाल दूंगा। बस ये हो गया, ये हमारा पैनकेक तैयार है। चलो अब इसको मैं फ्राइंग पैन में थोड़ा सा घी, मक्खन या डाइट ऑयल यूज़ कर सकते हैं, लेकिन थोड़ा यूज़ करें। मैं बस थोड़ा सा, आप जो है ये चीज़ें भी किचन में ज़रूर रखें। तो चलो जी, देखें ये पूरा का पूरा ऑयली होना चाहिए। चलो जी, ये भी हो गया। अब मैं इसको जो है इसके अंदर डालूंगा, ठीक है। ओके, तो ये मिक्स करके मैं जो है यहाँ डालूंगा। चलो जी, ये हो गया, ऑयल भी हो गया। ये मैंने डाल दिया है, तो इसका आग जो है ये थोड़ा सा पकना चाहिए। इसको बिल्कुल ऑमलेट की तरह आप बनाते हैं घर में, तो मेरे ख्याल से 5-10 मिनट के लिए पकना चाहिए। फिर आप इसका साइड चेंज करेंगे। फिर मैं ये 5-10 मिनट में बन जाएगा, फिर मैं इसका साइड चेंज करूँगा, फिर प्लेट में डालूँगा डिज़ाइन के लिए। तो तब तक के लिए मेरे ख्याल से मुझे इजाज़त चाहिए, कुछ देर के लिए वापस आएंगे आपके पास। फिलहाल तो ये देखें, ये पूरा का पूरा हमारा तैयार हो चुका है। कैंडल भी आप टेबल के ऊपर रख सकते हैं, और टेबल के साथ कहते हैं कि अगर फूल हो ख़ास खूबसूरती लाता है, ख़ास भूख लाता है तो खाने में। तो ये है आज हमारा पैनकेक का हिस्सा। तो अगले प्रोग्राम तक हमें इजाज़त दीजिए। मैं अली वरयानी और अपनी टीम की तरफ से आपको अल्लाह हाफिज़ कहता हूँ।
जी नाज़रीन, एंड्रयू वरयानी के साथ आपने कुकिंग का सेगमेंट देखा, उम्मीद करता आपको पसंद आएगा। और नाज़रीन, यहाँ वक्त को ज़ाया किए बगैर फ़ौरन चलते हैं खुर्रम के पास और डॉक्टर ज़हीर अब्बास के पास, ताकि गंजेपन का जो इलाज है और गंजेपन की जो मुश्किलात है उस बारे में हम बात करें, अपनी गुफ्तगु को जारी रख सकें। जी खुर्रम
जी, बिल्कुल, बहुत शुक्रिया। और अली वरयानी जो हैं, बहरहाल वो एक जाने पहचाने माने वो एक कुक हैं, और बहरहाल जो है अगर आपको मौका मिले, मुझे बहुत बार मौका मिला है कि उनके हाथ की जो है जो ग़ज़ाएँ उनको खाने का बहुत जो है शौक़ से ज़ौक़ से जो है खाने पकाते हैं, और बहरहाल उनकी रेसिपीज़ भी जो है बहरहाल बहुत ज़बरदस्त होती हैं। उम्मीद करते हैं कि आपको ये हमारा नया सेगमेंट जो हमने चलाया है पसंद आएगा। चलते हैं डॉक्टर ज़हीर अब्बास के पास, और जो हमारी गुफ्तगू चल रही थी उसको आगे चलेंगे। डॉक्टर साहब, दो वजूहात आपने बता दी, और भी कोई वजूहात हैं? या
जी बिल्कुल, इसके अलावा कुछ ऐसी आप कह लें कि वजूहात हैं जो कि आप कह सकते हैं सेकेंडरी हैं, यानी असल रीजंस नहीं है, लेकिन हो सकता है कि ये जो वजूहात जिनके बारे में अभी हम बात करने जा रहे हैं, ये इन दो रीज़न की जिनकी हम पहले बात कर चुके हैं, जिनमें हॉर्मोन्स और जेनेटिकल बैकग्राउंड है, उसको सीवियर करने का बायस बन सकते हैं। उनमें से एक जो है वो स्ट्रेस है, यानी जितना ज़्यादा आप जो है वो स्ट्रेस लेंगे आपकी अपनी लाइफ के अंदर, चाहे वो कोई इमोशनल स्ट्रेस हो, चाहे वो कोई आपकी वर्क हवाले से हो, कोई घर के हवाले से हो, कोई भी जो है वो स्ट्रेस या टेंशन जो है वो इसको और ज़्यादा सीवियर करने का बाइस बन सकती है। इसके अलावा स्मोकिंग का जो है वो हमेशा आपको पता है, जहाँ भी कोई भी बीमारी हो बिल्कुल वहाँ पे उसका असर होता है, ये इसको सीवियर करने में इसका भी रोल है।
ठीक है,
इसके अलावा कुछ ऐसी बीमारियाँ हैं जो अगर किसी शख्स के अंदर हों तो वो भी इस बीमारी को और भी सीवियर कर सकते हैं, जिसमें एक जो बहुत अहम है ख़ास तौर पर फीमेल्स के अंदर, वो अनीमिया है, यानी जो कम खून हो जाना, या इसको अनीमिया भी कहा जाता है। तो ये ख़ास तौर पे हीमोग्लोबिन जो है अगर इनकी लेस देन 11 हो, 11 से कम, और ख़ास तौर पे फिर एक और इसमें जो फैक्टर जिसका बहुत ही रोल है, वो हमारे जो बदन के अंदर आयरन के रिजर्व्स जो होते हैं, जो उसके ज़खायर होते हैं, उनकी अहमियत है, जिनका आमतौर पे चेक करना इसमें हो सकता है बहुत ज़्यादा ज़रूरी पड़ जाए, ख़ास तौर पे फीमेल्स के अंदर उसका जो है वो 40 का अदद जो है इससे ज़्यादा होना चाहिए।
सही।
अगर 40 से नीचे हो तो इसका ये मतलब है कि वो भी हेयर जो लॉस है उसके अंदर उसका रोल हो सकता है।
ठीक है,
इसके अलावा थायराइड जो हार्मोन है, जो कि एक आप कह लें कि एक गुदा है यहाँ पे हमारा, उससे उस सिक्रीट होता है, और ये भी चाहे वो इसकी सिक्रीशन ज़्यादा हो चाहे कम हो, दोनों सूरतों में जो है ये हेयर लॉस का बायस बन सकता है। इसके अलावा कुछ ऐसी बीमारियां जो कि क्रोनिक डिजीज़ हैं, जिसमें डायबिटीज़ है, कुछ ऐसे अफराद हो सकते हैं जिनको डायबिटीज़ हो, उनकी वजह से ये मसला हो सकता है, या फिर ऐसे अफराद जिनको गुर्दे की जो है मुख्तलिफ क्रोनिक बीमारियां हैं उनकी वजह से ये मसला ज़्यादा हो सकता है, या फिर ऐसा है कि कुछ ऐसी दवाइयाँ हैं जो कि आम रूटीन में इस्तेमाल हो रही हैं, चाहे वो ऐसी बीमारियाँ जो कि ब्लड प्रेशर को कंट्रोल करने के लिए हो, चाहे वो हो सकता है थायराइड के जो बीमारी है उसको कंट्रोल करने के लिए यूज़ हो रही है, या कुछ ऐसे ही ड्रग्स हैं जो कि केमोथेरेपी के तौर पे इस्तेमाल हो रही थी, ऐसे अफराद जिनको कैंसर है उनको ट्रीटमेंट करने के लिए इस्तेमाल हो रही थी, ये सारी जो दवाइयां हैं ये आमतौर पे हेयर लॉस का बायस बन सकती हैं। तो इसका ये मतलब है कि फैक्टर्स जो हैं वो बहुत सारे हैं, लेकिन असल जो हैं वो जिस तरह की हमने पहले बात की वही जेनेटिकल बैकग्राउंड है और दूसरा हार्मोनल जो रोल है ये सबसे अहम है।
अच्छा, इर्स के तौर पे अगर आपको मिल रहा है तो ठीक। अच्छा डॉक्टर साहब, हमेशा बात ये होती है इर्स के तौर पर जो कोई चीज़ मिलती है हमें विरासत में, उसके लिए हम ज़्यादा कुछ नहीं कर सकते।
बिल्कुल,
नहीं किया जा सकता।
बिल्कुल,
बहरहाल डॉक्टर साहब बहुत शुक्रिया, गुफ्तगू हम जारी रखेंगे और इंशाल्लाह जो अगले हिस्से में आके जो है देखते हैं कि इसका हल क्या निकाल सकते हैं उसके बारे में बात करेंगे। चलते हैं नाज़रीन रुबाब के पास चलेंगे, बहरहाल उसके बाद जो है डॉक्टर ज़हीर अब्बास हमारे साथ मौजूद हैं। अगर आपको सवाल पूछना चाहें तो facebook.com/sutmorningshow पे जो है आप बहरहाल आके वहाँ पर जो है सवाल कमेंट कोई बात भी शेयर करना चाहें हमारे साथ शेयर करें। चलते हैं रुबाब के पास। जी रुबाब
जी, बहुत शुक्रिया खुर्रम। हमारे पास यहाँ पे एक कमेंट आया है काशिफ रज़ा बसीत साहब का, उन्होंने कहा है चूंकि ये सुबह का प्रोग्राम है तो हमें इस प्रोग्राम को खुली फिज़ा में करना चाहिए, उन्होंने कहा स्टूडियो में कुछ मज़ा नहीं आता, ताज़ी हवा का जो है हमें पूरा पूरा इस प्रोग्राम में फ़ायदा उठाना चाहिए, ज़रूर आपकी बात हम आगे तक ज़रूर पहुँचा देंगे। बहुत शुक्रिया कमेंट करने का, इसी तरह कमेंट करते रहिए, आपको जो पसंद आ रहा है और जो पसंद नहीं आ रहा। खैर नाज़रीन, यहाँ वक्त हुआ है सालार अकीली साहब की आवाज़ में खूबसूरत तराना सा, फिर आपको खुश आमदीद कहते हैं आपके अपने प्रोग्राम सुबह ज़िंदगी में, एक खूबसूरत आपने तराना जो है वो मुलायजा फरमाया, और फ़ौरन चलते हैं खुर्रम के पास ताकि वो अपनी गुफ्तगू जारी रख सकें। लेकिन खुर्रम, हमारे पास यहाँ एक सवाल भी आया है, बसीज महदी साहब ने हमें जो है सवाल भेजा है, उन्होंने लिखा उनके बाल जो है बहुत हल्के हो गए, तो डॉक्टर साहब इसका कोई सलूशन बताएं इनको।
ठीक, बहुत शुक्रिया बसीज साहब का, और बहरहाल चलते हैं डॉक्टर साहब के पास। डॉक्टर साहब सवाल आ गया और जो है हल्के हो गए बाल, क्या वजह इसकी?
जी, इसका जो जवाब है हमारी अगली जो गुफ्तगू है इसमें इनको मिल जाएगा। मैं सिर्फ एक जो है वो शुरू में एक इशारा करता चलूं कि जब हम गंजापन कहते हैं तो इससे आज के प्रोग्राम में हमारी जो मुराद है वो वही है जो इर्स आप कह लें जेनेटिकल है और हार्मोनल है, क्योंकि गंजेपन की बहुत सारी वजूहात हैं, यानी अगर हम जो है वो उनको सबको आज के प्रोग्राम में उनके बारे में बात करना चाहें तो ये प्रोग्राम कम पड़ जाएगा।
ठीक है, सही है,
उसके लिए एटलीस्ट 3 या 4 प्रोग्रामों की जरूरत पड़ेगी।
ठीक है,
लेकिन ये कि सिर्फ एक टॉपिक के हवाले से, एक टॉपिक के हवाले से जिसको हम एंड्रोजेनेटिक एलोपेशिया कहते हैं, जो कि आमतौर पर गंजेपन से जो मुराद हमारे यहाँ ली जाती है उसकी रीज़न जो है वही एंड्रोजेनेटिक एलोपेशिया है।
ठीक है,
और उसकी जो आप कह लें कि जो फॉर्म है या उसकी जो शक्ल है जो ज़ाहरी तौर पर नज़र आता है, जिसकी पहचान जो है वो ये है कि मर्दों के अंदर आमतौर पे जो फ्रंटल एरिया है, यहाँ का जो एरिया है, ये आमतौर पे ऐसा पीछे होना चला जाता है।
ठीक है,
और दूसरा जो चोटी का, सर की जो चोटी का हिस्सा है, यानी जो ऊपर वाला हिस्सा है, जो पिछला हिस्सा है, यहाँ पे जो है वो बाल गिरना शुरू हो जाता है। तो मर्दों के अंदर जो है इसकी दो जगहों पे आपको या जो है वो बाल हल्के होना शुरू हो जाएंगे या कम होना शुरू हो जाएंगे या गिरना शुरू हो जाएंगे, ये दो उसकी जो है आप कह लें कि शक्लें हैं। लेकिन औरतों के अंदर जो है इसकी शक्ल बिल्कुल डिफरेंट है, उनके अंदर जो आपकी जो फ्रंट वाली लाइन है जो कि जिसको फ्रंटल लाइन कहते हैं, ये अपनी जगह पर बाकी रहती है, लेकिन फ्रंटल लाइन से पीछे से लेकर चोटी तक जो है, यानी यहाँ जो सेंट्रल जिसको आप छत का हिस्सा कह सकते हैं, जो हमारा सर का जो छत है पूरा बिल्कुल, वो वहाँ पे जो है वो बाल ऐसा ऐसा गिरना शुरू हो जाते हैं, कम होना शुरू हो जाते हैं, और बाल जो है वहाँ पे हो सकता है कि उनकी जो डायामीटर है या जो उनकी लेंथ है वो कम हो जाए। तो इसका मतलब है कि औरतों और मर्दों में इसकी जो शक्ल है वो बिल्कुल डिफरेंट है।
ठीक है,
और इसकी जो पहचान है इस हवाले से बहुत ज़रूरी है कि अगर इस तरह की शक्ल आपके बालों के अंदर नहीं है तो इसका मतलब है कि आपको जो एंड्रोजेनेटिक एलोपेशिया है जिसको आमतौर पर गंजापन कहते हैं वो आपको नहीं है, उसकी वजूहात जो हैं वो कुछ और हैं, इनके बारे में हम अगले प्रोग्राम में बात करेंगे। लेकिन यहाँ पे अगर इनके سوال کے حوالے سے ہم بات کریں تو اس کی جو جس طرح کی انہوں نے کہا بال ہلکے ہونا شروع ہو گئے ہیں، اگر تو جس طرح کی ہم نے اس کی شکلیں بتائی ہیں، اگر آگے سے یا ان کا چوٹی کا جو حصہ ہے وہاں سے بال کم ہونا شروع ہیں تو ان کو یہی اینڈرو جینیٹک ایلوپیشیا ہے اور اس کی خاص جو ہے وہ ٹریٹمنٹس ہیں اور ان کو جو ہے وہ کنٹرول کیا جا سکتا ہے، لیکن اگر جو ہے ان کو پورا جو ہے آپ کہہ لیں کہ پورے سر کے بال جو ہے مختلف جو آپ کہہ لیں کہ حصوں میں گر رہے ہیں اور ان دو حصوں کے علاوہ بھی گر رہے ہیں تو اس صورت میں ان کی جو ہے وہ جو ڈائگنوسس ہے وہ کچھ اور ہے اور اس کی ٹریٹمنٹ جو ہے وہ بالکل ڈیفرنٹ،
یعنی سکن سپیشلسٹ کے پاس جانا پڑے گا،
بالکل جانا پڑے گا۔
اچھا ڈاکٹر صاحب، یہ جو آپ نے بات کی کہ آگے سے گر رہے ہیں یہ جگہ، کچھ لوگوں کے بال ہلکے ہونا چاہیے، باریک ہونا شروع ہو جاتے ہیں وہ، جیسے خاص خواتین میں بھی یہ چیز دیکھنے میں ملتی ہے اور وہ جو ہے بالکل کنگھی لگاتے ہیں تو ٹوٹنا شروع ہو جاتے ہیں، یہ بھی اور ایک بحث ہے یا یہ بھی انہی میں ہی آ جاتی ہے بال گرنے کا ہی کچھ چکر ہے؟
دیکھیں بال گرنا ہی ہے، لیکن یہ ہے کہ اس کی مختلف اور بھی ریزنز ہو سکتی ہیں
کہ پہلے کمزور ہو رہے ہیں،
بالکل اس کی مختلف اور بھی ریزنز ہو سکتی ہے، ہو سکتا ہے کہ آپ کی جو نیوٹریشن ہے وہ ٹھیک نہیں ہے، آپ کا جو کھانا پینا جو ہے اس میں کوئی گڑبڑ ہے، یا ہو سکتا ہے کہ آپ کو کوئی اور قسم کی جو کرونک ڈیزیز ہے جس کی وجہ سے ایسا ہو رہا ہے، یا جس طرح کہ ہم نے اشارہ کیا انیمیا کی طرف یا تھائرائڈ کے جو پرابلمز ہیں ان کی طرف، یا کوئی آپ میڈیکیشن جو ہے میڈیسن جو ہے وہ کوئی اس کا استعمال آپ کر رہے ہیں، تو یہ مختلف جو ریزن ہے، یا بعض اوقات ایسا ہوتا ہے کہ کوئی آپ کو سٹریس جو ہے وہ سڈن سٹریس، خاص طور پہ کسی کی اگر ہو سکتا ہے آپ کی فیملی کے اندر، خاص طور پہ میں اس طرف
شیئر کرنا چاہوں گا،
کسی کی ڈیتھ ہو جاتی ہے یا کوئی ایکسیڈنٹ ہو جاتا ہے آپ کی لائف کے اندر، شوق یا کسی کے جو سڈن سٹریس ہوتا ہے اس کی وجہ سے جو ہے ہو سکتا ہے کہ آپ کے 3 مہینے کے بعد جو ہے، یعنی یہ جو شوق ہے اس کے 3 مہینے کے بعد جو ہے وہ بال آہستہ آہستہ جو ہے وہ کم ہونا شروع ہو جاتے ہیں، گرنا شروع ہو جاتے ہیں، لیکن اس کی اس جو ایلوپیشیا ہے اس کو ہم ٹیلوجن ایفلوویم کہتے ہیں، اور اس کی خاص بات یہ ہے کہ اس میں بال جو ہیں وہ ہمیشہ واپس آئیں گے،
گریں گے پھر،
یعنی جو بال آپ کے گرے ہیں وہ آپ کو تقریباً ہو سکتا ہے اس میں 1.5 سال بھی لگ جائے، لیکن 1.5 سال کے بعد جو ہے وہ بال آپ کے واپس ضرور آئیں گے، اس میں جو ہے چاہے آپ اس کا ٹریٹمنٹ نہیں بھی کریں تبھی وہ بال جو ہیں وہ واپس آئیں گے، لیکن یہ کہ اگر آپ جو ہے اس کی سپیڈ کو کم کرنا چاہتے ہیں، اس کی جو ہیئر فال ہو رہا ہے اس کو کم کرنا چاہتے ہیں، تو اس صورت میں مختلف ٹریٹمنٹس جو ہیں وہ اویلیبل ہیں، ان کا استعمال کیا جا سکتا ہے، یا اس کو جو ریٹرن ہے بالوں کا اس کو جلدی سے واپس لایا جا سکتا ہے
دوائیوں کے ذریعے۔ ڈاکٹر صاحب بہت شکریہ، میں صرف یہ کہوں گا کہ بسیج صاحب اگر آپ جو ہے چاہتے ہیں کہ جو ہے صحیح طرح جو ہے ڈاکٹر صاحب بتا سکیں کہ آپ کے خاص طور پہ آپ کے بالوں کے ساتھ کیا مسئلہ ہے، تو آپ یہ ایک تصویر جو ہے اپنے بالوں کی کھینچ کے، صحیح کہہ رہے ہو ڈاکٹر، تو یہ ہے ان باکس میں ہمیں بھیج دیں، پرائیویٹ رہے گی وہ تصویر، ہم صرف ڈاکٹر صاحب کو دکھائیں گے، اور اگر ڈاکٹر صاحب جو ہے اس میں جو ہے میں بتا سکے، البتہ جو ہے ڈاکٹر صاحب نے بتایا کہ ایک اس کا پورا ٹریٹمنٹ ہوتا ہے، 2-3 دوائیاں ہیں اور وہ آپ استعمال کریں گے تو ٹھیک ہو جائیں گے انشاءاللہ، تو یہ ایک چیز ہے، اور دوسرا یہ بھی بتاتے چلیں ہم کو انشاءاللہ ڈاکٹر صاحب کو جو ہے اگلے ہفتے بھی جو ہے ہم آج ہی کے دن کوشش کریں گے دوبارہ جو ہے ڈاکٹر صاحب سے ٹائم لیں اور اسی موضوع کو، کیونکہ ڈاکٹر صاحب نے کہا موضوع لمبا چوڑا ہے تو اس پہ جو ہے ہم بات مزید کریں گے، تو آپ لوگوں کے مزید کچھ سوالات ہیں تو وہ ضرور جو ہے ہمیں فیس بک پہ بھیج دیں تاکہ جو ہے ہم لوگ جو ہے ڈاکٹر صاحب سے پوچھ سکیں، تو ڈاکٹر صاحب بہت شکریہ، چلتے ہیں رباب کی طرف اور دیکھتے ہیں رباب جو ہے ہمارے لیے کیا لے کے آئیں۔
بہت شکریہ خورم، ذرا صاحب کا وقت لوں گی، اور ناظرین کو جیسا پتا ہے کہ موٹاپا آج کل ایک ایسی بیماری ہے جو بڑے بوڑھے بچے سب کے اندر یہ پائی جا رہی ہے، تو میں آج آپ کو کچھ ایسے نکات بتاؤں گی جس سے آپ اپنی چربی جو ہے وہ گھٹا سکتے ہیں۔ زیادہ سے زیادہ آپ پانی پئیں، تربوز کھائیں، کم چکنائی والا دودھ پئیں، آئرن سے بھرپور غذائیں آپ لے سکتے ہیں، ریشے دار غذائیں لیں، کافی یا چائے آپ زیادہ پئیں، ناشتہ ضرور کریں، یہ سب سے ایک اہم نقطہ تھا ناشتے کے بارے میں کہ ہم ناشتہ نہیں کرتے اور یہ جو ہے موٹاپے کا باعث بنتا ہے، ہمارے جسم میں چربی جو ہے وہ زیادہ ہونے لگتی ہے۔ اس کے علاوہ لکھا گیا تھا کہ آپ کم مسالے والے کھانے ہیں ان کا استعمال کریں، نیم گرم پانی زیادہ سے زیادہ آپ پئیں، پھل اور سبزیاں زیادہ سے زیادہ کھائیں، آپ کو خود کو پتہ ہے کہ پھل اور سبزی ایک ایسی چیز ہے جس میں بالکل چربی نام کی کوئی بھی چیز نہیں ہوتی۔ اس کے علاوہ یہ کہا گیا ہے زیادہ سے زیادہ وائٹامن ڈی لیں، مخصوصاً اس طرف بہت اشارہ کیا گیا تھا کہ آپ تقریباً دن میں 15 سے 10 منٹ جو ہے آپ وہ دھوپ کے سامنے کھڑے ہیں تو آپ کی چربی جو ہے وہ زیادہ سے زیادہ گھٹے گی۔ اس کے علاوہ یہ کہا گیا تھا کہ رات کو زیادہ جلدی سونے کی آپ عادت ڈالیں، بیٹھنے سے زیادہ کھڑے ہونے کو آپ ترجیح دیں، فاقہ مت کریں، اور پروٹین سے بھرپور جو ہے وہ آپ غذائیں لیں۔ اگر آپ ان نکات پر عمل کرنے لگیں تو میں یہ کہہ سکتی ہوں یعنی کہ آپ کی جو چربی ہے وہ بالکل یعنی گھٹ جائے گی اور آپ موٹاپے کی بیماری سے اور بھی دور ہوتے جائیں گے۔ خیر ناظرین، تو کچھ بات ہو گئی موٹاپے کی، چلتے ہیں ایک وقفہ لیتے ہیں اور پھر کھانے پینے کی مزیدار باتیں کرتے ہیں، ہمارے ساتھ رہیے گا۔
ایک بار پھر آپ کو خوش آمدید کہتی ہوں آپ کے پروگرام صبح زندگی میں. ناظرین, گندم کا استعمال تو ہماری روزمرہ کی زندگی میں ہوتا ہی رہتا ہے, روٹی کی شکل میں, چپاتی کی شکل میں ہم کھاتے ہی رہتے ہیں, تو اس کے فوائد بھی آپ جان لیں تو زیادہ اچھا ہوگا. کہتے ہیں کہ اس میں بہت سارے مختلف قسم کے بہت ہی طاقتور انزائمز ہوتے ہیں جو انسانی جسم کے لیے بہت بہت ضروری ہیں. اس کے علاوہ کہا گیا ہے گندم ایک ایسی غذا ہے جس میں پروٹین جو ہے وہ بھرپور موجود ہے, یعنی آپ یہ بول سکتے ہیں کہ یہ پوری طرح سے پروٹین ہی ہے. اس کے علاوہ یہ کہا گیا ہے کہ نظام ہاضمے کے لیے بہت مفید ہے, اور کہا گیا ہے انسانی جسم کو جو انرجی جو درکار جو ہوتی ہے, ضرورت ہوتی ہے, یہ اس کے لیے بھی بہت ضروری ہے, تو گندم کا آپ زیادہ سے زیادہ استعمال کریں. اس کے علاوہ کہا گیا ہے جن کے چہرے پر جھریاں پڑ رہی ہوتی ہیں یا جن کی جو جلد ہے وہ بہت جلدی بھوری ہو رہی ہوتی ہے, وہ بھی گندم کا استعمال کریں, ان کے لیے بہت مفید ثابت ہوگی. کہا جاتا ہے ایک اچھی اور صاف ستھری جلد کے لیے بہت ہی گندم ضروری ہے. کہتے ہیں گندم کا استعمال جسم میں سے جو پسینے میں جو بدبو آپ کی آتی ہے اس کو بھی دور کرتا ہے. اس کے علاوہ کہا گیا ہے جن کو شوگر کی شکایت ہو, ڈائبٹیز کے پیشنٹ ہے, گندم ان کے لیے بہت مفید ثابت ہوگا. اور یہ بھی کہا گیا ہے اگر آپ کو اپنا وزن گھٹانا ہو آپ گندم کا استعمال کریں. اس کے علاوہ آخری اور اہم نقطہ, گندم جو ہے وہ آپ کے خون کو اور بھی صاف ستھرا رکھتا ہے. خیر ناظرین, تو کچھ کھانے پینے کی بات ہو گئی, فوراً چلتے ہیں خرم کی طرف تاکہ وہ گفتگو جاری رکھ سکیں.
شکریہ رب, بالکل جی, جو ہے بہرحال ان نکات کے اوپر عمل کرنا چاہیے اور جو ہے اپنی زندگی کو بہتر سے بہتر بنانا چاہیے. موٹاپا جو ہے اس کی وجہ سے بہت سی مختلف اور بیماریاں بھی جو ہے پیش آ جاتی ہیں. ڈاکٹر صاحب, ڈاکٹر ظہیر عباس ہمارے ساتھ اسٹوڈیو میں موجود ہیں. ڈاکٹر صاحب جو ہے آخر میں جو ہے آپ کیا یہاں پر کہنا چاہیں گے جن لوگوں کے بال گر رہے ہیں؟ البتہ یہ بھی کہتا چاہوں کہ انشاءاللہ جو ہے اگلے ہفتے بھی ہم پروگرام کو جاری رکھیں گے, اگر آپ کے پاس ٹائم ہو تو آپ مزید جو ہے اس پہ گفتگو کر سکتے ہیں.
دیکھ جی, اینڈروجنیٹک الوپیشیا جو ہے اس کی ایک جو جیسا کہ ہم نے کہا ٹریٹمنٹ ہے وہ یہ ہے کہ ایک سلوشن ملتا ہے جس کو مائنوکسیڈل کہتے ہیں, یا ایک اور نام ہے اس کا روگین اس کو کہتے ہیں. مختلف جو ہے اس کے برانڈز ہو سکتے ہیں,
کمپنیاں.
بالکل, میلز کے لیے جو ریکمنڈیشن کی جاتی ہے وہ 5% ہے سلوشن مائنوکسیڈل کا, 5% کا سلوشن ملتا ہے.
اس کو آپ مائنوکسیڈل 5% دے دیں, ٹھیک ہے.
لیکن جس طرح کا میں نے کہا اس کے ہو سکتا ہے مختلف برانڈز ہوں, اس کے مختلف نام ہوں,
ٹھیک
ہے. اس کو جو ہے آپ اس کا استعمال کریں, اور اس کا استعمال ایسے ہے کہ تقریباً 4 مہینے جو ہے اس کا لگانا ضروری ہے تاکہ اس کا اثر جو ہے آپ کو نظر آئے,
پکا اثر.
یعنی ایسا جو ہے ایسا نہیں ہے کہ آپ نے 2 ہفتے یا 3 ہفتے یا 1 مہینہ لگایا اور اس کے بعد آپ یہ ایکسپیکٹ کر رہے ہوں کہ جو ہیئر لاس ہے وہ کم کیوں نہیں ہوا, کیونکہ اس کا اثر جو ہے وہ ایٹ لیسٹ 4 منتھس جو ہے وہ لگ جاتے ہیں. اور اس کا ایک اور جو اس میں نقطہ ہے وہ یہ ہے کہ اس کو کنٹینیو رکھنا بھی بہت ضروری ہے, کیونکہ جیسے ہی آپ اس کو چھوڑیں گے آپ کے بال جو ہے وہ پھر سے ہو سکتا ہے گرنا شروع ہو جائیں, اور ایک ریپڈ فال جو ہے وہ ہو سکتا ہے یہاں پہ شروع ہو جائے. تو میلز کے اندر جو ہے 5%, اور لگانے کا طریقہ یہ ہے کہ تقریباً ڈپینڈ کرتا ہے آپ کے ایریا کے اوپر کس حد تک جو ہے وہ لاس ہو چکا ہے, لیکن عام طور پہ 20 ڈراپس جو ہیں وہ ڈراپس میں ملتا ہے, اسپرے کی صورت میں ملتا ہے. آپ دونوں صورتوں میں اس کا استعمال کر سکتے ہیں. اس کو اپنی انگلیاں جو ہیں ان کی نوک سے بڑے ملائم جو ہے آرام سے جو ہے اس کو اپنے سر کے جس حصے کے اوپر آپ کے بال گر چکے ہیں وہاں پہ لگائیں, اور یا بال جو ہے وہ کم ہو رہے ہیں وہاں پہ بھی آپ لگا سکتے ہیں. یعنی ضروری نہیں ہے کہ وہاں پہ بالکل ہی گنجا پن جو ہے وہ پیش آ چکا اور اس کے بعد آپ اس کا استعمال کریں,
ٹھیک ہے.
اور اس کا جو خاص طور پہ اس کا جو افیکٹ ہے وہ آپ کے سر کے جو چوٹی کے بال ہیں وہاں پہ اس کا اثر جو ہے وہ اور زیادہ ہے, یعنی جو سامنے والا حصہ ہے یہاں پہ اس کا استعمال سے ہو سکتا ہے آپ کو اس کا زیادہ جو رزلٹ ہے وہ نظر نہیں آئے. فیمیلز کے اندر اگر اس طرح کا مسئلہ پیش آ جائے, یہی جس طرح کی ہم نے بات کی جو کہ ان کے چھت کا جو حصہ ہے سر کا وہاں پہ بال جو ہے وہ کم ہونا شروع ہو جاتے ہیں, ان کے لیے 2% جو ہے اس کی ریکمنڈیشن کی جاتی ہے, کیونکہ 2% اور 5% دونوں میں کوئی جو ہے وہ ڈفرینس نہیں دیکھا گیا مختلف اسٹڈیز میں. یہی وجہ ہے کہ چونکہ 2% جو ہے اس کے سائڈ افیکٹس کم ہیں, یہی وجہ ہے کہ فیمیلز کے اندر جو ہے ریکمنڈیشن کی جاتی ہے کہ وہ جو ہے 2% کا استعمال کریں, لیکن دن میں 2 بار اس کا استعمال جو ہے وہ ضروری ہے. اور اس کا اس مائنوکسیڈل جو ہے یہ دوائی جو ہے اس کا کام یہ ہے کہ یہ یہاں پہ جب آپ سر کے جلد کے اوپر لگاتے ہیں تو وہاں پہ جو رگے ہیں ان کو تھوڑا اوپن کرتی ہے, کھولتا ہے, یہی وجہ ہے کہ خون جو خون ہے وہاں پہ پوری طرح اچھی طریقے سے پہنچ پاتا ہے. اور دوسرا یہ ہے کہ یہ اس کے اندر کچھ ایسے آپ کہہ لیں کہ سٹیمولیٹرز ہیں, محرک ہوتے ہیں جو کہ بالوں کی جو گروتھ ہے اس کو زیادہ کرتے ہیں. بال جو ہے اس کا ڈائیمیٹر بھی بڑھتا ہے, اس کی لینتھ بھی بڑھتی ہے, اس کے اندر اسٹرینتھ بھی آتا ہے, اسٹرینتھ جو ہے وہ بھی آتی ہے. تو مائنوکسیڈل جو ہے وہ اس کے مختلف آپ کہہ لیں کہ مختلف حوالے سے اثرات ہیں. لیکن ایک اور جو بہت ہی اہم ٹیبلٹ ہے جو کہ اینڈروجنیٹک الوپیشیا میں جس کا استعمال خاص طور پہ ایسے افراد جن کا فرنٹل ایریا جو ہے وہاں پہ بھی جو سامنے والا حصہ ہے وہاں پہ بھی بال گر رہے ہیں ان کے لیے جو ہے وہ اور بھی زیادہ مفید ہو سکتا ہے. ان کے لیے جو ہے وہ فینسٹیرائڈ ایک آپ کہہ لیں کہ ٹیبلٹ ملتا ہے جو کہ 1 ملی گرام میں اویلیبل ہے. اس کو فینپیشیا بھی کہتے ہیں, انڈین برانڈ ہے یہ. اس کے علاوہ آپ کہہ لیں کہ مختلف پروپیشیا ہے, امریکن برانڈ ہے, مختلف ناموں سے جو ہے, لیکن 1 ملی گرام جو ہے اس سے زیادہ اس کا استعمال نہیں ہونا چاہیے. ڈیلی ایک ٹیبلٹ یہ ہے اس کا استعمال کیا جاتا ہے, اور اس کا جو استعمال ہے وہ بھی لانگ ٹائم کے لیے ہونا چاہیے, اور اس کا اثر شروع ہونے میں تقریباً 6 مہینے لگ سکتے ہیں. یعنی 6 مہینے سے پہلے پہلے اس کے اثر جو ہے وہ آپ کو نظر نہیں آئے گا. اور ایون یہ بھی پاسیبل ہے کہ آپ جب فرسٹ 6 مہینے میں جب آپ اس کا استعمال کر رہے ہیں تو آپ کو ایسا لگے کہ آپ کے بال جو ہیں وہ زیادہ گر رہے ہیں, لیکن یہ پاسیبلٹی ہے. لیکن یہ کہ وہ بعد میں اس کو کمپنسیٹ کر لیتا ہے, یہ مسئلہ جو ہے وہ حل ہو جاتا ہے, اور 6 مہینے کے بعد آپ دیکھیں گے کہ آپ کے بال جو ہیں وہ آہستہ آہستہ نہ صرف ان کی گروتھ ہو رہی ہے بلکہ بال جو ہیں وہ گرنا بھی تقریباً ختم ہو چکے ہیں. اور اس کی جو پرسنٹیج ہے وہ تقریباً اس حد تک ہے, یعنی اس حد تک فینسٹیرائڈ یا فینپیشیا یا پروپیشیا جو ہے وہ افیکٹو ہے کہ آپ یوں کہہ سکتے ہیں کہ 90% کیسز میں بال گرنا جو ہے وہ ختم ہو جاتے ہیں, اور 65% کیسز میں بال جو ہیں وہ اگنا بھی شروع ہو جاتے ہیں. یعنی ان کا نہ صرف ڈائیمیٹر بھی بڑھتا ہے بلکہ اس کی لینتھ اور اس کی جو اسٹرینتھ ہے وہ بھی بڑھنا شروع ہو جاتی ہے. لیکن جس طرح کہ ہم نے کہا کہ اس کا لانگ ٹائم کا استعمال جو ہے وہ ضروری ہے, اور 6 مہینے کا عرصہ جو ہے وہ کم سے کم ضروری ہے. اور ایک اور جو بات ہے وہ یہ ہے کہ اس حوالے سے کہ سائڈ افیکٹ کے حوالے سے اکثر جو ہے وہ پوچھا جاتا ہے پیشنٹس کو, اکثر یہ سوال ہوتا ہے کہ کیسے یہ اس کا کوئی سائڈ افیکٹ تو نہیں ہے. عام طور پہ اس کا جو سائڈ افیکٹس ہیں وہ بہت ہی کم ہے, لیکن اگر کوئی سائڈ افیکٹ آپ کو نظر آئے یا آپ کو کوئی اس قسم کا کوئی احساس ہو, خاص طور پہ جو میرڈ حضرات ہیں جو شادی شدہ حضرات ہیں ان کے لیے بہتر ہے کہ وہ ڈاکٹر سے اس کے کنسلٹ کریں اور اس کے بعد اس کا سٹارٹ جو ہے وہ.
بہت بہت شکریہ ڈاکٹر صاحب, بہت مفید گفتگو آپ نے کی. انشاءاللہ جو ہے اگلے ہفتے بھی جو ہے ہم لوگ کوشش کریں گے آپ سے ٹائم لیں, اور جو ہے اسی گنجے پن کا جو موضوع ہے اس کی وجوہات آپ نے کہا بہت سے ہیں, اس پہ اگر آپ اشارہ کرنا چاہیں تو ہم جو پروگرام کو چلائیں گے اس کے ساتھ. شکریہ ادا کرتا ہوں, آپ تشریف لائیں یہاں پر.
ویلکم
جی روباب.
جی بہت شکریہ خورم, میں بھی ڈاکٹر ظہیر عباس کا جو ہے بہت شکریہ ادا کروں گی کہ وہ یہاں تشریف لائے اور ہمیشہ کی طرح کم وقت پر جو ہے اہم نکات کی طرف وہ اشارہ کرتے ہیں. خیر ناظرین, یہاں پر وقت ہوا ہے ایرانی دستکاری پر مبنی ایک ویڈیو کلپ دیکھنے کا, اور پھر آپ کی خدمت میں حاضر ہوتے ہیں, ہمارے ساتھ رہیے گا. جی ناظرین, ایک بار پھر آپ کو خوش آمدید کہتے ہیں, اور ناظرین ہمارے ساتھ فون لائن پر ہماری مذہبی امور کی ماہر سیدہ ارم نقوی صاحبہ قم سے ہمارے ساتھ ہیں. میں سلام عرض کرتی ہوں آپ کی خدمت میں.
السلام علیکم, کیسے ہیں آپ لوگ؟ اللہ کا شکر.
میں آپ کو ماہ رجب کی جو ہے ایک بابرکت مہینے کی جو ہے بہت بہت مبارکباد دیتی ہوں.
بہت شکریہ, آپ سب کو بھی مبارک, اور انشاءاللہ خدا میں توفیق دے کہ ہم بہتر طور پہ اس مہینے کو سمجھیں اور عمل کر سکیں.
انشاءاللہ انشاءاللہ. سیدہ ارم نقوی صاحبہ, ہمارے ہفتے کا موضوع چل رہا ہے روشن مستقبل, اور پہلا سوال میں یہی پوچھنا چاہوں گی کہ آپ کی نظر میں روشن مستقبل ہے کیا, اس کی مطلب کیا ہے؟
بسم اللہ الرحمن الرحیم. روشن مستقبل کو اگر میں اس زاویے سے دیکھوں تو اس میں جو ہے ایک امید کا پہلو نظر آتا ہے, کہ مطلب جب ہم کبھی بھی دیکھیں گے کہ ہم اپنے مستقبل کو بہت ہی برائٹ اور اس میں دیکھیں گے, تو ظاہر ہے اس میں ہمیں امید کے ساتھ اس میں جو ہے وہ کرنا ہوگا. یعنی ہر مستقبل جو ہے اس میں امید کے ساتھ جب آپ چلیں گے تو آپ کو اس کا جو ہے اچھا نتیجہ ملے گا. اس کی مثال کچھ اس طرح سے میں آپ کو دوں گی کہ جب ہم دیکھتے ہیں کہ ایک وقت ہوتا ہے کہ انسان صرف یہ سوچتا ہے کہ اس کا مستقبل جو ہے روشن ہوگا, اور اس کے لیے وہ کوئی پلاننگ نہیں کرتا, صرف بیٹھ کے خواب دیکھتا ہے کہ جو ہے میں مستقبل میں یہ ہوگا وہ ہوگا, وہ اپنے طور پہ مطلب صرف سوچ رہا ہوتا ہے. تو سوچ تو کافی نہیں ہوتی ہے, جب بھی آپ کو دیکھیں تو اچھے مستقبل کے لیے کوشش کرنی ہوتی ہے. مثال کے طور پہ جب ہم دیکھتے ہیں ایک ماں اپنے بچے کو دودھ پلاتی ہوئی سوچتی ہے اس کا بچہ اس رشد کرے گا, بڑا ہوگا, جو بھی اس کے ذہن میں ایک تصور ہوتا ہے اپنے بچے کے لیے. یا ایک کسان جو ہے وہ اگر بیج لگا رہا ہے تو اس امید کے ساتھ کہ کل کو اس کی فصل اس کو ملے گی اور اس کا جو ہے اس کا وہ فائدہ اٹھائے گا. یا مختلف ایک نوجوان جو ہے وہ آتا ہے زندگی میں وارد ہوتا ہے اور اس کو شادی کرتا ہے بچے, تو یہ سب کچھ ایک اچھے مستقبل کی سوچ لے کے وہ جو ہے یہ سب دنیا جو ہے آگے بڑھ رہی ہے. جیسے قرآن میں بھی ہے, آپ دیکھتے ہیں لیس الانسان الا ما سعی, یعنی انسان کے لیے بغیر کوشش کے اور کچھ نہیں ہے. تو یہ کوشش جو ہے سب اسے ریلیٹڈ ہے اچھے مستقبل کے لیے.
اچھا ارم نقوی صاحبہ, سوچ کتنی اہمیت رکھتی ہے؟ کہتے ہیں کہ جیسے کل بھی ہم نے بات کی, کہتے ہیں کہ آسمان بہت بڑا ہے اور ہمیں چاہیے کہ اپنی سوچ کو جو ہے بڑا کریں, بجائے اس کے کہ ہم چھوٹی چھوٹی باتوں پہ جو ہے وہاں اڑ جائیں یا چھوٹی چھوٹی خواہشیں رکھیں, جو ہے ہمیشہ اونچی سوچ رکھنی چاہیے. یہ حقیقت ہے اس میں کیا؟
جی बिल्कुल, अगर सोच आपकी अच्छी और मुस्बत होगी तो इसका आपके खुद ब खुद इसका यानी आपके हर काम पे असर होगा।
क्योंकि
आप देखिए जब इंसान की सोच मनफी होगी, छोटी होगी, वो समझेगा एक दफा काम किया, दो दफा की कोशिश, तो उसके बाद नहीं कोई नतीजा मिल रहा तो इंसान खुद को पीछे कर लेता है। तो जब वो पीछे हो जाएगा तो उसका खुद कुछ भी नहीं कर सकेगा उसके नतीजे में। लेकिन जब सोच मुस्बत होगी, ठीक है मैंने इस दफा ट्राई की है, मैं कामयाब नहीं हुआ, एक और कोशिश करके देखता हूँ, फिर उसके बाद यानी उसके नतीजे में वो खुद को मजबूर करेगा मेहनत करने पे।
सही। अच्छा इरमन साहब, यहाँ पर उम्मीद का और तवक्कल करना अल्लाह ताला की जात पर, ये भी एक बहुत अहम नुक्ता आ जाता है यहाँ पर कि भाई आप मेहनत कर रहे हैं तो डगमगाना जाए कहीं पर, तो इसके बारे में क्या कहेंगे, कितनी अहमियत रखती है ये अल्लाह ताला पे भरोसा?
देखिए एक मुसलमान होने की हैसियत सबसे पहले खुदा के ऊपर तवक्कुल, किसी भी काम में कोई भी काम आपने करना है जिंदगी के आपके रोजमर्रा छोटे से लेके बड़े तक, तवक्कुल के बगैर तो है नहीं। वही जैसे वो आपने एक फारसी का जुमला सुना, अज मा हरकत अज खुदा बरकत, यानी जब हम हरकत करेंगे तो खुदा उसमें बरकत डालेगा। तो वो असल में वो तवक्कुल खुदा पे है जो हमें हरकत पे मजबूर कर रहे हैं।
सही है,
क्योंकि अगर हम हरकत नहीं करेंगे इसका मतलब है हमने वो तवक्कुल का पहलू ही नहीं है हमारे में।
सही है, इरमन साहब बहुत शुक्रिया अदा करता हूँ, आपने जो है बहुत मुफीद गुफ्तगु की हमारे साथ, और इंशाल्लाह जो है अगले प्रोग्रामों में भी हम कोशिश करेंगे आपसे जो है रابطہ करने की। शुक्रिया अदा करता हूँ और जो है बहुत शुक्रिया जी।
तो हमें बताया जा रहा है कि हमें यहाँ पे एक वक्फा लेना है जी,
बिल्कुल,
तो अगर आप तैयार
हैं वक्फा ले लेते हैं
जी। दोबारा आपको खुश आमदीद कहते हैं, और खुर्रम अगर आप हमारे अजीज नाज़रीन को कल के मेहमान जो हमारे में खाल से कुछ मुख्तलिफ सा प्रोग्राम हमारा,
बिल्कुल कल जो है इंशाल्लाह हमारा थोड़ा सा मुख्तलिफ प्रोग्राम होगा, और इंशाल्लाह जो है हमारे मेहमान जो है हिंदुस्तान और पाकिस्तान से, हम स्काइप के जरिए अपने मेहमानों को हमने दावत दी है, और इंशाल्लाह एक बड़ा ज़बरदस्त किस्म का प्रोग्राम, और हमारा जो मौजू कल का इंशाल्लाह होगा वो ये होगा कि जो करंट अफेयर्स से मुतालिक जो बहरहाल जो जो क्या कह सकते हैं जो वाकयात पेश आए हैं, सियासी नहीं सियासत से दूर हट के जो वाकयात पेश आए हैं उनके बारे में जो है मुख्तलिफ मौज़ूओं मुख्तलिफ ज़ावियों से जो है इंशाल्लाह बात करेंगे। बिल्कुल कल का प्रोग्राम जो है बड़ा दिलचस्प होगा। सिर्फ ये बताते चलूँ कि हमारा जो हफ्ते का मौजू चल रहा है इसके बारे में जो है आप लोग अपनी राय अपनी बातें हमारे साथ फेसबुक पर शेयर करते रहें, और एक बात ज़रूर हमेशा जहन में रखें कि अल्लाह ताला की ज़ात के पास किसी चीज़ की कोई कमी नहीं है। ये कमी जो है हमारे अपने जहन में होती है, हमारे हमारी अकल में है। अल्लाह ताला से खुल के मांगे और अल्लाह ताला से ऐसे मांगे जैसे जैसे कि अल्लाह ताला ने ख़ुद भी एक जो है मेरे ख्याल में हदीस है या जो है बहरहाल इसमें इसको कुछ इस तरह बयान किया गया है कि जब मेरे से मांगो तो ऐसे मांगो कि सिर्फ मैं तुम्हारी बात सुन रहा हूँ, यानी अल्लाह ताला ने फरमाया है कि
पूरी ज़ात से मुखातब हो के जब अल्लाह से,
बिल्कुल जो है मैं तुम्हारी ही बात सुन रहा हूँ। तो ये जो है बहुत ज़रूरी है कि जब हम अल्लाह ताला से दुआ मांगें तो बिल्कुल जहन में हमारी ये हो कि अल्लाह ताला हमारी दुआ सुन रहा है और कबूल करेगा, और अगर अहयानन कबूल नहीं करता तो उसमें हमारा अपना फ़ायदा है। इसको कहते हैं तवक्कुल खुदा पर और भरोसा खुदा पर, और ये यकीन जो है इंसान को बहुत मजबूत बना जाता है और इंसान जो है अपनी ज़िंदगी में बड़े ही सुकून से आगे बढ़ता रहता है।
जी बस इस दुआ के साथ कि हमारे अजीज़ नाज़रीन का आज का दिन बहुत अच्छा गुजरे और हमेशा हमेशा अपने अल्लाह पर पूरा पूरा भरोसा रखें।
अपना बहुत ख्याल रखिएगा, कल तक के लिए मुझे रुबाब मंसूरी को प्रोग्राम सुबह ज़िंदगी से इजाज़त दीजिए।
खुदा हाफ़िज़।